नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभातर्फ 3 र प्रदेशसभातर्फ 2 ठाउँको अन्तिम परिणाम आउन बाँकी। स्याङ्जा 1 एमालेका मरासिनी र सर्लाही 4 काँग्रेसका सिंह विजयी।
समानुपातिकतर्फ 43 लाख मत गनियो। एमाले पहिलो र काँग्रेस दोस्रो स्थानमा। अहिलेसम्म 4 दलले मात्रै 3% मत कटाए।
सभापति देउबाले अहिले राजीनामा नदिने काँग्रेसका नेता खाँडको भनाई। पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड।
सिरियाको द्वन्द्व समाधान गर्न स्विजरल्याण्डमा शान्तिवार्ता हुने। शान्तिवार्ताका लागि सिरियाको सरकारी टोली जेनेभा पुग्यो।
र रूपन्देही 11 दुहबी गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको कार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङ। फोन 082-562-6601 98578-35990 98578-31684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्लाही क्षेत्र नम्बर 4 नेपाली कांग्रेसका अमरेश कुमार सिंह विजयी हुनुभएको छ। राजपा नेपालका राकेश कुमार मिश्रलाई 1539 मतले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो। सिंहले 29675 मत प्राप्त गर्नुभयो भने मिश्रले 28136 मत प्राप्त गर्नुभएको छ। कांग्रेस नेता सिंहले 2070 सालको निर्वाचनमा यही क्षेत्रबाट तमलोपाका तत्कालीन अध्यक्ष महन्त ठाकुरलाई हराउनु भएको थियो। यस्तै पछिल्लो परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर 1 नेकपा एमालेका नारायण प्रसाद मरासिनी 39226 मत ल्याएर विजयी हुनुभएको छ। उहाँले कांग्रेसका राजु थापालाई झण्डै 10,500 मतले हराउनुभयो। थापाले 28662 मत प्राप्त गर्नुभयो। स्याङ्जाको क्षेत्र नम्बर 2 मतगणना चलिरहेको छ। प्रतिनिधि सभातर्फ अब 3 ठाउँको मात्रै अन्तिम परिणाम आउन बाँकी छ। 162 ठाउँको अन्तिम परिणाम आउँदा एमाले 78 सीट जितेको छ। यस्तै माओवादी केन्द्रले 36, कांग्रेसले 22, राष्ट्रिय जनता पार्टीले 11 र संघीय समाजवादी फोरमले 10 ठाउँमा जित हात पारेका छन्। यस्तै नयाँ शक्ति, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेद्वार 1-1 ठाउँमा विजयी भएका छन्। अन्तिम परिणाम आउन बाँकी सबै ठाउँमा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्।
अब सुनसरी, कैलाली र स्याङ्जाको 1-1 क्षेत्रको मत परिणाम आउन बाँकी छ। सुनसरी क्षेत्र नम्बर 3 पछिल्लो विवरण अनुसार एमालेकी भगव चौधरीले 44 मतको अग्रता लिनुभएको छ। चौधरीले 32,570 र काँग्रेसका विजय कुमार गच्छदारले 32,526 मत पाउनु भएको छ। अझै 10,000 भन्दा बढी मत गन्न बाँकी छ। कैलाली 2 एमालेका झपट बहादुर रावलले 20,183 मतसहित अग्रता कायमै राख्नु भएको छ। काँग्रेसका मोहन सिंह राठौरले 17,508 मत पाउनु भएको छ। स्याङ्जा क्षेत्र नम्बर 2 नेकपा एमालेकी पद्मा कुमारी अर्याल 27,631 मतसहित अग्र स्थानमा हुनुहुन्छ। उहाँलाई नेपाली काँग्रेसका गोपालमान श्रेष्ठले 26,157 मतसहित पछ्याइरहनु भएको छ। कैलाली क्षेत्र नम्बर एकबाट विजयी भएका रेशमलाल चौधरीलाई स्वयं उपस्थित भए मात्र प्रमाणपत्र दिइने भएको छ। प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका चौधरीको प्रमाणपत्र अरू कसैलाई दिन नमिल्ने र निर्वाचित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको हो। टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका चौधरी गत 26 महिनादेखि फरार छन्। उनी उपस्थित नभए उनी विजयी भएको प्रमाणपत्र प्रतिनिधि सभामा पठाउने कार्यालयले जनाएको छ।
प्रत्यक्षतर्फ सबैभन्दा धेरै सीट जितेको नेकपा एमाले समानुपातिकतर्फको अहिलेसम्मको गणनामा अग्रता लिइरहेको छ। देशभरिबाट अहिलेसम्म 43,17,000 भन्दा बढी मतगणना हुँदा एमाले 15,54,000 मत पाएको छ। यस्तै नेपाली कांग्रेसले 14,60,000 मत पाएको छ। एमालेसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रको 6,16,000 मत आएको छ। चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले अहिलेसम्म 1,53,000 मत प्राप्त गरेको छ। यी चारवटा दलले मात्रै अहिलेसम्मको गणनामा 3% मत कटाएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकमा कुल सदर मतको 3% मत नल्याउने दलले समानुपातिकमा कुनै सीट पाउने छैनन्। पाँचौं स्थानमा रहेको राजापाले 97,000, छैटौं स्थानमा रहेको राप्रपाले 96,000 र सातौं स्थानमा रहेको विवेकशील साझा पार्टीले 93,000 मत पाएका छन्।
संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण काम अर्थात प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको मतगणना चलिरहेको छ। प्रत्यक्षतर्फको परिणाम लगभग सबै आइसक्यो भने समानुपातिकको मतगणना चलिरहेको छ। चुनाव भन्ने बित्तिकै जहिले र जहाँ पनि स्वच्छ र निष्पक्ष चुनाव भयो कि भएन भन्ने प्रश्न उठ्ने गर्छ। तर आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निष्पक्षतामाथि कुनै पनि कोणबाट प्रश्न उठ्न सकेन। चुनावको पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले केही सामान्य प्राविधिक त्रुटि बाहेक चुनाव निष्पक्ष रूपमा सम्पन्न भएको जनाएका छन्। प्रकाश ढकालको रिपोर्ट।
धेरै प्रक्रिया र चरण पार गरेर चुनाव सम्पन्न भइसकेपछि त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट वैधता पाउनु पनि महत्वपूर्ण हुन्छ। कतिपय देशमा चुनाव भए पनि आन्तरिक र बाह्य संस्थाले मान्यता नदिँदा पुनः चुनाव भएका उदाहरण पाउन सकिन्छ। मंगसिर 10 र 21 गते भएको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको स्वच्छ र निष्पक्षतामाथि कुनै पनि कोणबाट प्रश्न उठेन। 2070 सालमा भएको संविधान सभाको दोस्रो चुनावमा परिणाम आफू अनुकूल नआएपछि तत्कालीन माओवादीले परिणाम नै अस्वीकार गर्ने धम्की दिएको थियो। तर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले स्वच्छ र निष्पक्ष चुनाव भएको बताएपछि माओवादी परिणाम स्वीकार गर्न बाध्य भएको थियो। यसपटकको चुनावको पर्यवेक्षण गरेका संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, कार्टर सेन्टर जस्ता विश्वभरका चुनावको पर्यवेक्षण गर्ने संस्थाहरूले निर्वाचन आयोग र सरकारलाई धन्यवाद नै दिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल।
संयुक्त राष्ट्र संघीय प्रणालीले पनि निर्वाचनको कामहरूलाई हेरेको थियो। कार्टर सेन्टर लगायतका विभिन्न देशका पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गर्नुभएको हो। उहाँहरूले जारी गर्नुभएको प्रेस रिलिजमा प्रारम्भिक उहाँहरूको भनाइ आएको हो, नेपालमा शान्तिपूर्ण सबरले निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरिएको छ। अब नेपाल स्थिरताको दिशामा र संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्ने विश्वास गरिएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा 4 अन्तर्राष्ट्रिय संस्थाबाट 300 जना र आन्तरिक रूपमा 52 संस्थाका झन्डै 10,000 जनाले पर्यवेक्षण गरेका थिए। चुनावका क्रम सुरक्षाको अनुभूति, मतदाता नामावली, मतदाता शिक्षा, मतदानका क्रममा हुनुपर्ने गोपनीयता, गणनाका क्रममा सामान्य कमजोरी देखिएको पर्यवेक्षक संस्थाहरूको निष्कर्ष छ। सामान्य कमजोरी बाहेक चुनावको निष्पक्षता र स्वच्छतामा कुनै आशंका नरहेको जानकारी दिनुहुन्छ राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति जियोका महासचिव डाक्टर गोपाल कृष्ण सेवाकोटी।
केही अनियमितताका घटनाहरू पनि भएका छन् अनि तनावपूर्ण वातावरण पनि भएकै हो र हिंसात्मक घटनाका प्रयासहरू पनि नभएका हुन्। यी सबै कुराहरूको बावजुद निर्वाचनलाई सहजतापूर्ण ढंगले सम्पन्न गर्ने बारे निर्वाचन आयोगले पूरा गर्यो, सरकारले पूरा गर्यो, सुरक्षाकर्मी लगायत सरकारवालाहरूले पूरा गरे।
चुनाव ताजा जनमत बुझ्ने सबैभन्दा उत्तम उपाय हो, तर आफू अनुकूल नतिजा ल्याउन चुनावमा सत्ता र शक्तिको दुरूपयोग हुने सम्भावना पनि उत्तिकै रहन्छ। यसपटकको चुनावले एकाध प्राविधिक विषय बाहेक सबैतिर स्वच्छ र मर्यादित चुनावको ग्रीन सिग्नल पाएको छ। यसको जस राजनीतिक दल तथा सबैभन्दा धेरै सरकार र निर्वाचन आयोगलाई जान्छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निक साइमन्स अवार्ड 2017 को लागि सिफारिस पठाउने सम्बन्धी सूचना।
निक साइमन्स अवार्ड 2017 को लागि सिफारिस गरी पठाउने सम्बन्धमा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार भइसकेकाले जिल्लामा कार्यरत स्वास्थ्य कर्मीहरू, डाक्टर, नर्स, प्यारामेडिक्स तथा अन्य प्राविधिकहरू मध्येबाट तोकिएका न्यूनतम मापदण्ड पूरा भएका प्रत्येक जिल्लाबाट तीनजना स्वास्थ्य कर्मीहरू मध्ये एकजना महिलालाई अनिवार्य सिफारिस गरी सम्बन्धित स्वास्थ्य निर्देशनालयमा माघ 17 गतेसम्म पठाउनु हुन सबै जिल्ला जनस्वास्थ्य तथा जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरिन्छ।
साथै प्रत्येक जिल्लाबाट प्राप्त सिफारिसहरू मध्ये प्रत्येक क्षेत्रबाट तीनजनामा एकजना महिला अनिवार्य हुने गरी स्वास्थ्य कर्मीहरू सिफारिस गरी माघ मसान्तसम्ममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपामा पठाउनु हुन सम्बन्धित सबै क्षेत्रीय निर्देशनालयलाई अनुरोध गरिन्छ।
कमाउँछन् खुसी सबको लागि, खुसी जसले पुरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुसीलाई हामी पुर्याउँछौँ सबको हृदयमा,
ढुक्क छौँ हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभातर्फ तीन र प्रदेशसभातर्फ दुई ठाउँको अन्तिम परिणाम आउन बाँकी, स्याङ्जा एकमा एमालेका मरासिनी र सर्लाही चारमा कांग्रेसका सिंह विजय, समानुपातिकतर्फ 43 लाख मत गन्दा, एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता खाँडले चुनावमा पार्टीले बेहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै तत्काल नेतृत्व परिवर्तन सम्भव नभएको बताउनु भएको हो। कसैले पार्टी सभापतिको विरूद्धमा अभिव्यक्ति दिँदैमा केही नहुने भन्दै उहाँले पार्टी नेतृत्व परिवर्तन नभए हस्तक्षेप गर्छु भन्दै हिँड्ने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेता खाँडले पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेताहरू सभापतिको आलोचना गर्नुको साटो नेतृत्वलाई सघाउनतिर एकजुट हुनुपर्ने उहाँले बताउनुभयो। पार्टी सभापति देउवालाई थप बल पुर्याएर आगामी दिनमा अझै शक्तिशाली र बलियो पार्टी बनाउन सबै नेताहरू एकजुट हुनुपर्ने उहाँको भनाई थियो।
यसैबीच नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँले कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कार्यवाही गर्न केन्द्रमा सिफारिश गरेको छ। आज बसेको जिल्ला कार्य समितिको बैठकले चुनावमा विपक्षी उम्मेद्वारलाई सहयोग पुर्याएको भन्दै नेता जोशीलाई कार्यवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको हो। पार्टीका तनहुँ जिल्ला सचिव लक्ष्मी आचार्यले वरिष्ठ नेता रामचन्द्र पौडेल विरूद्ध तनहुँ क्षेत्र नम्बर 1 बागी उम्मेद्वारी दिने जोशी तथा उहाँका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई पनि कार्यवाहीका लागि सिफारिश गरिएको जानकारी दिनुभयो।
हिमाली जिल्लामा हिमपात शुरू भएको छ। डोल्पा, मुगु, हुम्ला, जुम्ला, मुस्ताङ लगायत उच्च हिमाली जिल्लामा हिमपात हुँदा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। तर मंगिरमै हिउँ पर्न थालेपछि हिउँदे बाली, गहुँ, उहा, जौल जस्ता अन्नबाली समयमै उम्रिने भन्दै किसान भने खुसी पनि भएका छन्।
पोखरामा विद्युत प्राधिकरणका कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन्। 3 फेजको लाइन जोड्न सेवाग्राहीसँग लिएको 25,000 रूपियाँ घुस सहित प्राधिकरणका कर्मचारी ईश्वर प्रसाद सुवेदीलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारको टोलीले केही दिन अघि पोखरामा कार्यरत सिंचाई कार्यालयका कर्मचारीलाई पनि घुस लिएको अभियोगमा पक्राउ गरेको थियो।
जाजरकोटको कुसे गाउँपालिका नौकी शर्मिला नेपाली नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा जाँदै सुत्केरी हुनुभएको छ। घरबाट 36 घण्टाको पैदल दूरीमा पर्ने जिल्ला अस्पतालमा जाँदै गर्दा उहाँले पाँच काटिया नजिकै कर्कले भीरको बाटोमै छोरा जन्माउनु भएको स्थानीय बासिन्दा डिल्ली थापाले जानकारी दिनुभयो। बाटोमा नै स्वस्थ छोरा जन्माउने शर्मिलाले खलङ्गामा नै पुगेर यसअघि 3 पटक गर्भ जाँच गराउनु भएको थियो। विकट बस्तीमा अहिले पनि स्वास्थ्य केन्द्र स्थापना हुन नसक्नु र स्थापना भएका स्वास्थ्य केन्द्रबाट गुणस्तरीय सेवा नभएको कुसे गाउँपालिका पाँच ढिमेका शिवबहादुर मल्लले गुनासो गर्नुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत इन्जिनियर केदार शर्मा सहित चारजना विरूद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार इन्जिनियर शर्माको निर्देशनमा कार्यालयका लेखापाल केशवराज जोशी, सब इन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्र सिंह बडाल र नवीन कुमार दुबेको मिलेमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग 6 लाख नगद र 14,70,000 रूपियाँ बराबरको चेक लिइरहेको अवस्थामा केही दिन अघि आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले उनीहरूलाई जनाई 20,70,000 बिगो कायम गरी त्यति नै जरिवाना र कैद माग गर्दै आज मुद्दा दायर गरेको हो।
सिन्धुलीको हरिहरपुर गढी गाउँमा वायु सौर्य ऊर्जा प्रणालीबाट बिजुली उत्पादन थालिएको छ। एसियाली विकास बैंक एडीबीको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडीबी र नेपाल सरकारको झण्डै 1,62,00,00,000 रूपियाँ लगानी भएको छ। यो परियोजनाबाट दैनिक 110 किलोवाट बिजुली उत्पादन हुने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताउनुभयो। सूर्य र हावाबाट उत्पादन गरिएको बिजुली 83 घरमा आपूर्ति गरिएको छ।
चितवनको कालिका नगरपालिका वडा नम्बर 6 मिलीजुली चोकको बीके इटा उद्योगमा कार्यरत एकजनाको ज्यान गएको छ। 8 जना घाइते भएका छन्। आज दिउँसो इटा बनाउने क्रममा काम गरिरहेका बेला राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी 40 वर्षकी सलिना डाँगीको ज्यान गएको हो। पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा डाँगीको ज्यान गएको र घाइते अरूको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दाङको देउखुरीमा घरको छतबाट लडेर एकजनाको ज्यान गएको छ। सुकाएको धान उठाउन गएका बेला लडेर राप्ती गाउँपालिका वडा नम्बर 7 अर्णहनपुरका रामदिन चौधरीको दुई तला माथिबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
के तपाईँ सुगर, थाइराइड, निसन्तानपन तथा विभिन्न हर्मोन सम्बन्धी समस्याहरूबाट पीड़ित हुनुहुन्छ?
यदि हुनुहुन्छ भने नेपालकै वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञहरूद्वारा सञ्चालित नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यी सम्पूर्ण समस्याहरूको उचित उपचार तथा परामर्शको लागि सम्पर्क राख्नुहोस्।
सम्पर्क नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर काठमाडौँ। फोन नम्बर 01-4785-420 98-61-4956।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtiai.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सिमद्रबार वैद्यखानाले यसै वर्षदेखि गुड म्यानुफ्याक्चरिङ प्राक्टिस अर्थात GMP मापदण्ड अनुसार औषधि उत्पादन गर्ने भएको छ। वैद्यखानाका प्रबन्ध निर्देशक डाक्टर वंशदीप शर्मा खरेलले आउँदो असारभरिमा कम्तीमा 4 औषधि GMP अनुसार उत्पादन गरिने र यसका लागि पहिलो चरणको गृह कार्य सकिएको बताउनुभयो। प्रबन्ध निर्देशक खरेलले वैद्यखानाका उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका बनाउन आगामी पाँच वर्षमा सबै औषधि जीएमपी मापदण्ड अनुसार उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो। सिमदरबार वैद्यखानाले 185 प्रकारका आयुर्वेदिक औषधिक उत्पादन गर्दै आएको छ।
विश्व सम्पदा सूचीमा रहेको काठमाडौँको हनुमान ढोका दरबार पुननिर्माण तीव्र पारिएको छ। दरबार परिसरको नौतले दरबार, गद्दी बैठक, श्वेत भैरव, तलेजु, भगवती, कृष्ण मन्दिर, जगन्नाथ, गोपीकृष्ण मन्दिर लगायतका सम्पदा निर्माणको कामलाई तीव्र बनाइएको हो। हनुमान ढोका दरबार हेरचाह अड्डाका संग्रहालय अधिकृत जय नारायण कार्कीले स्वदेशी तथा विदेशी सहयोगमा परिसरभित्रको सम्पदा निर्माणको काम तीव्र पारिएको जानकारी दिनुभयो। नौतले दरबार चीन सरकारको, त्यसै गरी गद्दी बैठक अमेरिकाको, आगमछे जापानको र जगन्नाथ र गोपीकृष्ण मन्दिर युनेस्को सहयोगमा निर्माण गरिराखिएको छ। यस्तै पुरातत्व विभागको सहयोगमा श्वेत भैरव तलेजु भवानीको छाना त्रैलोक्य मोहन लगायत मन्दिरको निर्माण भइसकेको र कृष्ण मन्दिर, कागेश्वरी र सरस्वती मन्दिर निर्माण भइरहेको छ।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। चुनावको परिणाम आउन थालेदेखि ओह्रालो लागेको नेप्से आज 17.5 अङ्कले घटेर 1510.21 बिन्दुमा झरेको हो। उत्पादन समूह बाहेक सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह 166 अङ्कले घटेको छ। यस्तै होटल समूह झण्डै 48, विकास ब्याङ्क समूह झण्डै 23 र लघुवित्त समूह झण्डै 20.5 अङ्कले घटेको छ। आज 66,92,00,000 भन्दा बढ़ीको शेयर किनबेच भएकामा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको प्रवर्धक शेयर झण्डै 6,00,00,000 शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पुर्याउन 12 हुलाक कार्यालयले जिल्लाको 3 ठाउँमा सञ्चालन गरेको टेली सेन्टर सेवा प्रभावकारी हुन सकेको छैन। कार्यालयका प्रमुख अदालत प्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारी सहित सिमरा, निजगढ़ र अम्लेखगंज गरी 3 ठाउँमा टेली सेन्टर सञ्चालनका लागि फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिएकोमा नगण्य संख्यामा मात्रै सेवाग्राही सेवा लिन पुग्ने गरेकाले सेन्टर प्रभावकारी हुन नसकेको हो।
भूकम्प प्रभावितलाई गोला प्रथाबाट बाँडिएका 1500 ट्याक्सी मध्ये झण्डै 1400 ट्याक्सी दर्ता भएका छन्। यातायात व्यवस्था विभागले ट्याक्सी दर्ताका लागि आवेदन दिएका 1,49,536 भूकम्प प्रभावित मध्येबाट गोला प्रथाबाट 1500 जनालाई छानेको थियो। जसमध्ये अहिलेसम्म 1,395 खरिद भई दर्ता भएका यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी, बागमती, एकान्त कुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो।
राष्ट्रिय सभा सदस्य निर्वाचन कानून नहुँदा माथिल्लो सदन गठनको प्रक्रिया थाल्न समस्या भएको छ। संसदलाई पूर्णता दिन सरकारले छिटो भन्दा छिटो राष्ट्रिय सभा सदस्य निर्वाचन कानून आफूहरूले पाउनु पर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। सरकारले अध्यादेशको रूपमा पठाएको कानून राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेपछि त्यसका लागि नियमावली बनाउने लगायतका काम गर्न बाँकी हुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी संसदमा प्रतिनिधित्व गर्ने सबै दलले 33% महिला पुर्याउनु पर्नेछ। राष्ट्रिय सभाको चुनाव नहुँदा प्रतिनिधि सभाको समानुपातिकतर्फको सांसद चयनमा पनि ढिलाइ हुन सक्ने खतरा देखिएको छ। व्यवस्थापिका संसदको कार्यकाल सकिने लाग्दा दलहरू बीचमा देखिएको विवादका कारण संसदबाट पारित हुन नसकेको विधेयक सरकारले अध्यादेश मार्फत राष्ट्रपतिकोमा पठाएको 1 महिनाभन्दा बढ़ी समय बितिसके पनि प्रमाणीकरण भएको छैन। यसअघि राष्ट्रिय सभा चुनाव एकल संक्रमणीय प्रणालीबाट गरिनुपर्ने पक्षमा कांग्रेस र बहुमतीय प्रणाली अनुसार हुनुपर्नेमा एमाले जोड़ दिँदै आएका थिए।
कास्कीमा यो वर्ष सुन्तला उत्पादन घटेको छ। सुन्तलाका बोट सुक्दै जानु र मलजल तथा गोडमेल कम हुनु लगायत कारणले सुन्तलाको उत्पादन 5% घटेको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रचार प्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो। गत वर्ष 6,200 मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष 6,000 मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको हो।
काठमाडौँको टोखा नगरपालिका 8 बानिया टारमा राजकुमार राचलको फर्निचर उद्योगमा आग लागे हुँदा 1 करोड़ रूपियाँको नोक्सानी भएको छ। आज बिहान 4 बजेतिर बिजुली सर्ट भएर लागेको आगो झण्डै 5 घण्टापछि निभाइएको महानगरीय प्रहरी प्रभाग नयाँ बस पार्कले जनाएको छ।
मेरो पनि भन्नु छ।
वीरेन्द्र ठकुरी चुनाव जित्नेहरूलाई शुभकामना दिँदै भन्नुहुन्छ, जित र हार त नियम नै हो। जसले जिते पनि सबै दल मिलेर देश र नागरिकका लागि काम गरून्, स्थिर सरकार बनोस्, विकास होस्।
गुरूङ शेरचन भन्नुहुन्छ, नागरिकले स्थायी सरकार चाहेका छन् भन्ने अहिलेको मत परिणामले प्रष्ट हुन्छ। जसले जिते पनि नागरिकको मतले जितेका हुन्, हामीले नै जितेका हौं। त्यसैले आशा छ अब बन्ने नयाँ सरकारले राजनीतिक परिवर्तनसँगै देश र नागरिकको लागि पनि काम गर्नेछ।
पुरन सिन्जाली प्रश्न गर्नुहुन्छ, अब चाहिँ युवा विदेशिनु पर्दैन त, चुनाव त सकियो, नागरिकसँग चुनावका बेला गरेका वाचा पूरा होलान् कि नहोलान् खै।
शान्ति पोखरेल भन्नुहुन्छ, विजयको माला लगाउँदा तपाईँहरूले प्रवेश परीक्षा मात्रै पास गर्नुभएको हो, असली परीक्षा त अब शुरू भयो, नागरिकले तपाईँलाई जिताइदिए, अब तपाईँले नागरिकलाई चाहिँ कसरी जिताउनुहुन्छ?
रामशरण थापाले हाम्रो आईबीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
हाम्रो देशमा युवाहरू अत्यन्तै बाहिर जानु परेको छ र यो यो देशमा निर्वाचन भएको छ, यो निर्वाचनमा यो युवाहरूले पनि देशमा रोजगारी पाउनुपर्छ, युवाहरू पनि देशमै गरेर उद्योग व्यवसायहरू सञ्चालन गर्नुपर्छ भन्न चाहन्छु। हस्त धन्यवाद।
अनि केशव खड्का प्रश्न गर्नुहुन्छ, यो पालिको चुनावमा महिला सहभागिता कम देखियो, किन होला?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र सञ्जिता देवकोटा। अब विदेशका खबर। सिरियाली द्वन्द समाधान गर्ने विषयमा स्विजरल्याण्डको राजधानी जेनेभामा शान्ति वार्ता हुने भएको छ। शान्ति वार्ताका लागि सिरियाली सरकारको टोली जेनेभा पुगेको समाचार संस्था एएफपीले जनाएको छ। संयुक्त राष्ट्रसंघले अगुवाई गरेको वार्ता एक हप्ता अघि नै हुने तय भए पनि सिरियाली सरकारको टोली नपुगेकाले ढिलाइ भएको थियो। वार्ता शुरू हुनु अघि सिरियाली सरकार र द्वन्द्वरत पक्षीबीच अविश्वास बढ़ेको बारेमा पनि छलफल हुनेछ। सिरियामा सन् 2011 मार्च महिनादेखि राष्ट्रपति बशर अल असदको राजीनामाको माग गर्दै शुरू भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको हो। गृहयुद्धका कारण अहिलेसम्म 4,00,000 भन्दा बढ़ीको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन्।
चीन, भारत र रूसले आफूहरूबीच आवश्यक समन्वय र सहयोग भए विश्वमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन्। भारतमा सम्पन्न त्रिपक्षीय बैठकपछि तीन देशका विदेश मन्त्रीले यसका लागि तीनवटै देशले रणनीतिक संचारको विकास र विस्तार गरी समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताएका हुन्। बैठकपछि नयाँ दिल्लीमा आज पत्रकार सम्मेलन गरी तीनै देशका विदेश मन्त्रीले विश्वमा शान्ति, विकास र स्थायित्वका लागि उल्लेखनीय योगदान पुर्याउन सक्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। रूपन्देही 11 दोस्रो मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सुनसरीको दुहबीमा आज हिमालयन शेर्पा क्लबलाई 3-0 गोलले हराउँदै रूपन्देही 11 अन्तिम चारमा स्थान पक्का गरेको हो। रूपन्देहीले सेमी फाइनलमा नेपाल आर्मीसँग खेल्नेछ। पहिलो सेमी फाइनलमा भने भोलि मनाङ मर्स्याङदी र चर्च बोइज क्लब खेल्नेछन्।
र 16 वर्ष मुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई 4 विकेटले हराएको छ। प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने क्रममा हङकङले दिएको 83 रनको लक्ष्य नेपालले 24 ओभर 1 बलमै 6 विकेट गुमाएर भेटाएको हो। नेपालका तृतराज दासले 27 र राजन मगरले 17 रन बनाए। थाइल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले 35 ओभरमा 9 विकेट गुमाउँदै 82 रन बनाएको थियो। हङकङलाई 82 रनमा रोक्ने क्रममा नेपालका प्रतीश जीसीले 3 विकेट लिए। नेपालले हिजो थाइल्याण्डलाई 133 रनले हराएको थियो। जाँदा जाँदै चुनावको पछिल्लो परिणाम एकपटक फेरि। प्रतिनिधि सभातर्फ अब 3 ठाउँको मात्रै अन्तिम परिणाम आउन बाँकी छ। 162 ठाउँको अन्तिम परिणाम आउँदा एमाले 78 सिट जितेको छ। त्यस्तै माओवादी केन्द्रले 36, कांग्रेसले 22, राष्ट्रिय जनता पार्टीले 11 र संघीय समाजवादी फोरमले 10 ठाउँमा जित हात पारेका छन्। नयाँ शक्ति, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेद्वार 1 ठाउँमा विजयी भएका छन्। अब परिणाम आउन बाँकी 3 ठाउँमै एमालेका उम्मेद्वारले अग्रता लिएका छन्। सुनसरी 3, कैलाली र स्याङ्जाको 1-1 क्षेत्रको परिणाम आउन बाँकी छ। सुनसरी 3 पछिल्लो विवरण अनुसार एमालेकी भगवती चौधरीले 44 मतको अग्रता लिनुभएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ दुई ठाउँको अन्तिम परिणाम आउन बाँकी। स्याङ्जा एकमा एमालेका मरासिनी र सर्लाही चारमा काँग्रेसका सिंह विजयी।
समानुपातिकतर्फ 43 लाख भन्दा बढी मत गनियो। एमाले पहिलो र काँग्रेस दोस्रो स्थानमा। अहिलेसम्म चार दलले मात्रै 3% मत कटाए।
सभापति देउवाले अहिले राजीनामा नदिने काँग्रेस नेता खाँडको भनाई। पार्टीलाई बलियो बनाउन सबै लाग्नु पर्नेमा जोड।
सिरियाको द्वन्द्व समाधान गर्न स्विजरल्याण्डमा शान्तिवार्ता हुने। शान्तिवार्ताका लागि सिरियाको काली टोली जेनेभा पुग्यो।
र रूपन्देही 11 दुहबी गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै विष्णु विश्वकर्मा र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।